السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے اس وقت ایک نیوز بلٹن پیش کرنے کے لیے بہجت جلانی حاضر خدمت ہے۔ پاکستان میں اس وقت رات کے 8، بھارت میں 8:30 اور یہاں واشنگٹن میں دن کے 11 بجے ہیں۔ جیسا کہ آپ جانتے ہیں کہ یہ اتوار کا طویل دورانیہ کا پروگرام ہے آپ کی دنیا، جسے آپ کے لیے اسد حسن پیش کرتے ہیں، اور اس پروگرام کے درمیان آپ کے لیے میں خبریں لے کر آتی ہوں۔ تو آئیے پروگرام کا باقاعدہ آغاز کرتے ہیں خبروں سے، اور ہم علی فرقان سے بات کرنا چاہیں گے، اور وہ ہمارے ساتھ اس وقت موجود ہیں لائن پر۔ جیسا کہ ہم نے ان کی تفصیلی خبر آپ کو سنائی تھی کہ پاکستان پیپلز پارٹی کے چیئرمین بلاول بھٹو نے حزب اختلاف کی جماعتوں کے رہنماؤں کو دعوت افطار دی ہے، اور جو کافی ایک نمایاں طور پر سیاسی رنگ بھی اختیار کر چکی ہے۔ تو مریم نواز بھی اس کثیر جماعتی اجلاس میں پہلی بار شامل ہو رہی ہیں۔ تو آئیے فرقان سے بات کرتے ہیں۔ السلام علیکم۔
جی وعلیکم السلام،
بہت شکریہ علی۔ ابھی آپ کی رپورٹ ہم نے بڑی تفصیل سے سنا دی تھی اپنے سننے والوں کو، آپ اس موقع پر وہاں دعوت میں شریک ہیں، کوئی نئی صورتحال سامنے آئی؟ کوئی پیش رفت ہے نہیں جس سے پتا چلے کہ کوئی ایجنڈا طے کیا جا رہا ہے یا سیاسی جماعتیں کسی ایک بات پر متفق ہونے کی کوشش کر رہی ہیں؟
جی بالکل، امکان تو یہی تھا کہ اعلیٰ سطح کی اپوزیشن جماعتوں کی جو قیادت ہے وہ آج اکٹھی ہو رہی ہے، تو آج اپوزیشن کوئی مشترکہ حکمت عملی کو لایا عمل جو ہے وہ طے کر سکیں گے۔ لیکن اس اہم اجلاس میں جو ہے وہ کچھ سیاسی جماعتوں کی جو مرکزی قیادت ہے وہ شریک نہیں ہو سکی مختلف وجوہات کی بنا کے اوپر۔ مولانا فضل الرحمان بھی ابھی تک نہیں پہنچے ہیں، اس کے علاوہ اسفند یار ولی جو ہیں وہ اس اجلاس میں شریک نہیں ہو سکے ہیں۔ اسی طریقے سے
بلوچستان سے مینگل صاحب کو بلایا گیا تھا، ان کی نمائندگی مینگل صاحب کو بھی بلایا گیا تھا ان کا۔
جی بالکل، سردار اختر مینگل نے بھی جو ہے وہ معذرت کی ہے، لیکن ڈاکٹر جہانگیر جمال دینی جو کہ ان کی پارٹی کے سیکرٹری جنرل ہیں وہ ضرور آج کے اجلاس میں موجود ہیں۔ اسی طریقے سے سراج الحق کی نمائندگی لیاقت بلوچ کر رہے ہیں، لیکن چونکہ مرکزی سطح کی قیادت نہیں ہے تو اس وجہ سے جو اندر سے اطلاعات آ رہی ہیں وہ اسی قسم کی ہیں، کوئی حکمت عملی جو حتمی ہے وہ شاید آج کے اجلاس میں نہیں ہو پائے گی۔ البتہ یہ بڑی ڈیولپمنٹ ہے چونکہ اپوزیشن کی جماعتیں جو ہیں وہ پہلی بار اس کے بعد جو ہے انتخابات کے بعد اکٹھی ہو رہی ہیں۔ اس سے پہلے اگر آپ کو یاد ہو تو انتخابات کے بعد دھاندلی کے حوالے سے مختلف سیاسی جماعتوں نے جو ہے وہ اجلاس کیے تھے، لیکن وہ دوسرے درجے کی قیادت تھی جن کے اجلاس ہوتے رہے تھے، اور اس میں بھی کچھ حکمت عملی طے ہوئی لیکن آگے نہیں بڑھ سکے تھے۔ لیکن یہ ایک اس لحاظ سے ایک اہم ڈیولپمنٹ ہے کہ اپوزیشن کی جماعتیں جو ہے وہ ایک چھت تلے دوبارہ بیٹھی ہیں اور ان کا کوئی ایجنڈے کے اوپر جو ہے وہ بات چیت ہو رہی ہے۔ اس میں جو خاص چیز یقیناً جو زیادہ لائم لائٹ میں بھی آیا ہے میڈیا میں وہ مریم نواز کی اور بلاول بھٹو کا ایمرج ہو کے آنا ہے قومی سیاست کے اوپر، اور ان کا جو کردار ہے آگے کی سیاست میں وہ جو ہے وہ دیکھا جا رہا ہے، ان کو آگے جو ہے وہ اس معاملات کو سنبھالتے ہوئے دیکھا جا رہا ہے۔ تو یہ ایک جو ہے وہ نئی بڑی ڈیولپمنٹ جو ہے وہ آج کے اجلاس میں ہوئی ہے، اور اس سے پہلے اجلاس سے پہلے جو ہے وہ ملاقات بھی ہوئی ہے مسلم لیگ نون کے وفد کی بلاول بھٹو اور آصف علی زرداری سے جو ہے وہ ملاقات ہوئی تفصیل سے۔ اس وقت جو ہے وہ حاصل بزنجو جو ہے وہ جو ہے بلوچستان سے نیشنل پارٹی کے سربراہ ہیں، وہ موجود ہیں۔ مسلم لیگ نون کی اعلیٰ سطح کی قیادت ہے جس میں سابق وزیر اعظم شاہد حاکان عباسی ہیں، حمزہ شہباز ہیں جو کہ پنجاب میں اپوزیشن لیڈر ہیں، اس کے ساتھ جو ہے وہ لیاقت بلوچ جو ہے وہ جماعت اسلامی سے جو ہے وہ شریک ہیں۔ جو دلچسپ طور کے اوپر جو پختون تحفظ موومنٹ ہے وہ بھی آج کے اجلاس میں جو ہے ان کی قیادت بھی موجود ہے اور اس اجلاس میں جو ہے وہ بھی نمائندگی کر رہے ہیں۔
بہت بہت شکریہ علی فرقان، آپ کو تفصیل بتا رہے تھے اس افطار پارٹی کی جو بلاول بھٹو کی دعوت پر حزب اختلاف کی جماعتوں کو دی گئی ہے، اور جس میں سیاسی جماعتوں کے قائدین کی شریک ہو رہے ہیں۔ ابھی تک اس صورتحال کیا سامنے آئی ہے وہ انہوں نے بتایا، تفصیل رات ہم آپ کو آگاہ کرتے رہیں گے جیسے جیسے کوئی پیش رفت سامنے آئے گی۔ کچھ تھوڑی سی مزید خبریں کرتے ہیں، اور اس کے بعد ہمارے ساتھ دلی سے سہیل انجم بھی موجود ہیں، وہ بتائیں گے کہ تازہ صورتحال کیا ہے، کیونکہ بھارت میں انتخابات ختم ہوئے ہیں اور اس کے بعد پولز کا اور رائے عامہ کے جائزوں کا سلسلہ جاری ہے۔ اس کے ساتھ ساتھ ہم یہ بھی بتاتے چلیں کہ بلوچستان کے سیاسی رہنما اور تجزیہ کاروں کے مطابق جلا وطن بلوچ رہنماؤں سے مذاکرات کے ذریعے ہی بلوچستان میں دیر پا امن کا قیام ممکن ہو سکتا ہے۔ صوبہ بلوچستان میں تشدد کے واقعات میں حالیہ اضافے کے بعد مذاکرات کی ضرورت کو محسوس کیا جا رہا ہے، ان واقعات کے بعد شہریوں میں عدم تحفظ کے احساس میں بھی اضافہ ہوا۔ سیاسی رہنما اور تجزیہ کاروں کے مطابق بلوچستان کا مسئلہ سیاسی ہے جو طاقت کی بجائے مذاکرات کے ذریعے ہی حل ہو سکتا ہے۔ پاکستان میں قومی احتساب بیورو یعنی نیب کے چیئرمین جسٹس ریٹائرڈ جاوید اقبال نے کہا ہے کہ جمہوریت احتساب سے نہیں بلکہ اعمال کے باعث خطرے میں پڑتی ہے. نیب اور معیشت ساتھ ساتھ چلتے ہیں لیکن نیب اور کرپشن ساتھ ساتھ نہیں چل سکتے. چیئرمین نیب نے اعلان کیا کہ آئندہ کسی تاجر کو نیب دفتر نہیں بلایا جائے گا. تاجروں کو نیب کی طرف سے کسی شکایت پر صرف سوال نامہ دیا جائے گا. وہ اسلام آباد میں نیوز کانفرنس کر رہے تھے جس میں ان کا کہنا تھا کہ نیب نے ایسا کوئی قدم نہیں اٹھایا جس کا ملکی معیشت کو نقصان ہو. معاشی زبوحالی میں نیب کا کوئی کردار نہیں. اور کراچی کے ساحلی علاقے کیکرا ون میں تیل اور گیس کی تلاش ترک کر کے ڈرلنگ کا کام بند کر دیا گیا ہے. کچھ ہفتے پہلے وزیر اعظم عمران خان نے قوم کو بتایا تھا کہ چند روز میں تیل اور گیس کے وسیع ذخائر ملنے والے ہیں جس سے ملک کی اقتصادی مشکلات دور ہو جائیں گی. گزشتہ چند ہفتوں کے دوران سوشل میڈیا پر لوگ تیل اور گیس کے ذخائر کے تخمینے لگاتے رہے اور یہ دعویٰ بھی تھا کہ اس کا شمار دنیا کے چند بڑے ذخائر میں ہوتا ہے. لیکن پیٹرولیم ڈویژن کے عہدیداروں نے ہفتے کے روز میڈیا کو بتایا کہ 5,500 میٹر کی ڈرلنگ کے بعد تیل اور گیس کی تلاش کا کام روک دیا گیا ہے کیونکہ مطلوبہ نتائج حاصل نہیں ہوئے. اور اب آئیے چلتے ہیں بھارت. بھارت میں پارلیمان انتخابات کے 7 مراحل مکمل ہو گئے ہیں. 7ویں اور آخری مرحلے میں آج 7 ریاستوں اور مرکز کے زیر انتظام خطے میں 59 نشستوں کے لیے ووٹ ڈالے گئے. اس مرحلے میں بھی مغربی بنگال میں پرتشدد واقعات ہوئے. یہ تفصیلی رپورٹ ہم آپ کو سنوا چکے ہیں جو کہ سہیل انجم صاحب نے نئی دلی سے ہمیں بھیجی تھی. اور اب ہم اس وقت سہیل انجم ہمارے ساتھ ہیں, ان سے ہم بات کرتے ہیں. السلام علیکم سہیل صاحب.
جی وعلیکم السلام.
بہت بہت شکریہ سہیل صاحب. یہ بتائیے گا کہ عام طور پر یہ خیال کیا جاتا ہے جو خبریں آ رہی ہیں کہ جو رائے عامہ یا اوپینین پول سے پتہ چلتا ہے کہ مودی حکومت شاید بڑی اکثریت کے ساتھ واپس آئے گی, تو اس ساری صورتحال میں میڈیا کی جو خبریں ہیں اور تازہ ترین اطلاعات ہیں ان کے بارے میں ہمارے سننے والوں کو کیا بتائیں گے؟
دیکھیے ابھی تک جو سیاسی تجزیہ کاروں اور صحافیوں کا کہنا تھا, جو لوگ فیلڈ میں کام کر رہے تھے, ان سب کا یہ نتیجہ تھا کہ مودی حکومت اس بار واپس نہیں آئے گی. اور زیادہ تر لوگوں کا کہنا تھا کہ 200 سے کم ہی سیٹوں پر سمٹ جائے گی. حکومت سازی کے لیے 272 سیٹوں کی ضرورت ہوتی ہے. لیکن آج جب 6-7 میڈیا اداروں نے جو ایگزٹ پول جاری کیے ہیں ان کے مطابق کسی بھی ایگزٹ پول میں 272 سے نیچے نہیں دکھایا, بلکہ سب میں 272 سے زیادہ ہی دکھایا گیا ہے. یعنی بی جے پی کی قیادت والے محاذ کو, جس کا نام این ڈی اے ہے, اس کو اب بالکل پوری اکثریت دکھائی گئی ہے. مثال کے طور پہ ریپبلک ٹی وی سی ووٹر نے بی جے پی کے قیادت والے محاذ این ڈی اے کو 287, کانگریس کی قیادت والے یو پی اے کو 128, اسی طرح ریپبلک جن کی بات نے این ڈی اے کو 305 اور یو پی اے کو 124, نیوز نیشن نے این ڈی اے کو 282 سے 290 کے درمیان, یو پی اے کو 118 سے 126 کے درمیان. اسی طرح سے دوسرے تمام جو میڈیا اداروں کے جو ایگزٹ پول آئے ہیں سب میں این ڈی اے کو اکثریت ملتی نظر آ رہی ہے.
اچھا یہ بتائیے گا جی جی سہیل صاحب, یہ بتائیے گا کہ یہ جو رائے عامہ کے جائزے ہیں اور یہ اوپینین پولز ہیں, ان کی جو ایکوریسی ہے یا ان کی جو درستگی ہے اس کی کیا پرسنٹیج رہی ہے بھارت کے اندر؟ کیونکہ یہاں دوسرے ملکوں میں جب بات کی جاتی ہے تو کچھ پرسنٹیج کی بات بھی ہوتی ہے. بھارت میں اس کی کیا صورت ہے؟ کیا جو کچھ بتایا جا رہا ہے اس سے 2-4 ووٹ ادھر ادھر ہو سکتے ہیں, سیٹیں ادھر ادھر ہو سکتی ہیں, یا زیادہ کا بھی امکان ہے؟
یہ اصل میں جب لوگ ووٹ دے کر کے نکلتے ہیں تو لوگوں سے پوچھتے ہیں کہ آپ نے کس کو ووٹ دیا ہے. وہ میرے خیال سے زیادہ لوگوں, ہندوستان تو بہت بڑا ملک ہے اور 90 کروڑ لوگوں نے ووٹ دیا, 90 کروڑ لوگوں کو حق رائے دہی حاصل تھا. اس میں سے 1 لاکھ کچھ کسی لوگوں سے بات چیت کر کے, ان سے پوچھ کر کے کہ آپ نے کس کو ووٹ دیا ہے, اس کی بنیاد پر یہ نتیجہ نکالا جاتا ہے. عام طور پر جتنے بھی اب تک گزشتہ 3-4 الیکشنوں میں جتنے بھی ایگزٹ پول آئے ہیں اس میں بیشتر ایگزٹ پول کے نتائج جو اصل نتائج ہیں ان سے بہت ہی مختلف رہے ہیں. جو نتائج آتے ہیں حقیقی نتائج, ان سے یہ کافی دور ہوتے ہیں. کچھ کچھ کبھی کبھی کسی ریاست میں یا کہیں کسی سیٹ پہ اتفاق ہو جائے کہ ہاں جو ایگزٹ پول میں جو بتایا گیا تھا وہی اصل نتیجے میں بھی ہوا ہے. لیکن عام طور پر مثال کے طور پہ 2004 میں جب یہ تھا کہ ایگزٹ پول بتایا گیا تھا کہ اٹل بہاری واجپئی کی حکومت پھر واپس آ رہی ہے تو منموہن سنگھ کی حکومت آ گئی. 2009 میں پھر جو ایگزٹ پول ہوا تھا اس میں کہا گیا تھا کہ منموہن سنگھ کی حکومت گر جائے گی, لیکن پھر منموہن سنگھ کی حکومت آ گئی. 2014 کے جو ایگزٹ پول تھے اس میں یہ تو بتایا جا رہا تھا کہ مودی کی لہر ہے, لیکن جس طرح سے این ڈی اے کو سیٹیں ملی تھیں उतनी सीटों को नहीं बताया गया था एग्जिट पोल में, तो इस तरह हम इसको एक्यूरेट नहीं मान सकते। कभी कभी होता है कुछ स्टेट में या कुछ सीटों पे नतीजा जो है वो जायजा या कयास आ रही वो सही और दुरुस्त मालूम हो जाए, साबित हो जाए, लेकिन आम तौर पर इसके नतीजे गलत ही था।
बहुत बहुत शुक्रिया, दिल्ली से सुहेल अंजुम हमारे साथ थे। और अब आइए कुछ और खबरें हम करते हैं, जैसे जैसे भारत के इंतखाबात के बारे में तफसीलात मालूम होंगी हम आप तक पहुंचाएंगे। सुहेल साहब आपका बेहद बेहद शुक्रिया। बहुत अफगानिस्तान की नई पार्लियामेंट के अरकान ने कहा है कि स्पीकर के इंतखाब पर हफ्ते के रोज पार्लियामानी अरकान के दरमियान पैदा होने वाला तनाज़ा आज एक दूसरे मरहले में दाखिल हो गया। हफ्ते के रोज के अंदरूनी इंतखाबात में मीर रहमान पुरी के हामियों जिन्हें स्पीकर करार दिया गया और शिकस्त खाने वाले उम्मीदवार कमाल नसर उसूली के हामियों दोनों के दरमियान पार्लियामेंट हाउस में न सिर्फ जुबानी तलख कलामी हुई बल्कि वो मुबैना तौर पर एक दूसरे के साथ दस्तो गिरबान भी हुए। मीडिया को पार्लियामेंट हाउस में दाखिल होने की इजाज़त नहीं दी गई। पार्लियामेंट की एक रुकन हबीबा दानिश ने वॉइस ऑफ अमेरिका को बताया कि असूली की खवातीन हामियों की जानिब से ऐवान में स्पीकर की नशिस्त कई घंटों तक ब्लॉक किए जाने के बाद आखिरकार दोनों फरीक हफ्ते की वोटिंग के अमल पर नजरसानी के लिए एक कमीशन मुकर्रर करने पर राजी हो गए हैं। तालिबान और अमरीकी फौजी अहदेदार एक दूसरे को अफगानिस्तान में क्याम अमन की कोशिशों के खिलाफ काम करने का इल्ज़ाम देने के लिए सोशल मीडिया का इस्तेमाल कर रहे हैं। ट्विटर पर होने वाली ये इल्ज़ाम तराशी एक ऐसे वक्त पर हो रही है जब अमरीका और बागी ग्रुप के नुमाइंदे अफगान जंग के खात्मे की कोशिशों में महीनों से गुफ्तगुशनीद कर रहे हैं, लेकिन ये मुज़ाकरात तालिबान को मैदान जंग की दुश्मनियों के खात्मे या इनमें कमी लाने में नाकाम हुए हैं। हालिया दिनों में तालिबान बागियों और अमरीकी पुश्त पनाह की हामिल अफगान सिक्योरिटी फोर्सेज के दरमियान मोहलिक लड़ाइयों में आम शहरियों समेत सैकड़ों लोग हलाक और जख्मी हुए। तालिबान के तर्जुमान ज़बीहुल्लाह ने हफ्ते की रात ट्विटर पर कहा कि अमन की कोशिशों का मुखालिफ उनका ग्रुप नहीं बल्कि वाशिंगटन है। उन्होंने तालिबान के इस रिवायती मौकिफ को दोहराया कि अफगानिस्तान में 17 साल जंग का इल्ज़ाम अमरीकी फौजी मुदाखलत पर आयद होता है। उनका ट्विटर पर यह रद्द अमल अमरीकी फौजी तर्जुमान कर्नल डेव बटलर के उन मुबैना तबसरों पर था कि तालिबान उन अफगानों को नुकसान पहुंचा रहे हैं जो मुल्क में अमन चाहते हैं। उन्होंने मजीद कहा कि आप अफगानों की नुमाइंदगी की कोशिश की बजाय अपना कब्जा खत्म करने के तरीकों के बारे में गौर करें। और अफगान तर्जमान की ट्वीट्स के जवाब में बटलर ने ट्विटर पर कहा कि आप जानते हैं ये सच नहीं, अफगान लोग जानते हैं कि ये सच नहीं, और आपके पास तशद्दुद कम करने का मौका था लेकिन आपने इसका इंतखाब नहीं किया। तालिबान लोगों की ख्वाहिश को नजरअंदाज कर रहे हैं और इस मुल्क को नुकसान पहुंचा रहे हैं जो दुरुस्त तरीका अमन है नहीं। बटलर के तबसरों के जवाब में मुजाहिद ने एक ट्वीट में अमरीकी फौजी तर्जमान से पूछा कि क्या यह सच नहीं कि अमरीकी फोर्सेज जबरदस्ती अफगानिस्तान में मौजूद हैं, और उन्होंने लातादाद बम गिराए और हजारों अफगानों को कैद किया। इतवार की सुबह कर्नल बटलर ने भी इस ट्वीट के जवाब में कहा कि आप जिन लोगों के लिए लड़ने का दावा करते हैं वो अमन चाहते हैं और आप जानते हैं कि सच क्या है। अमरीका के सिफारतकारों ने खलीज फारस के ऊपर से परवाज करने वाले अमरीकी कमर्शियल जहाजों को खबरदार किया है कि वो अमरीका ईरान के दरमियान बढ़ती कशीदगी के तनाजुर में मोहतात रहें। कुवैत और मुत्तहद अरब अमारात में अमरीकी सिफारतकारों ने हफ्ते के रोज इंतबाह जारी किया जिससे पहले अमरीका की हवाबाजी की वफाकी इंतजामिया की तरफ से इसे जारी किया गया था। इटली की वजारत दाखिला ने उस नए हुक्म पर अमल दरामद के अज़म का इजहार किया है जिसमें अतालवी बंदरगाहों को उन इमदादी ग्रुपों के लिए बंद कर देना है जो पनाह गजीनों को बचाते हैं। अक़वाम मुत्तहदा के इंसानी हकूक के तहकीकार कहते हैं कि इससे बैन अल-अक़वामी कानून की खिलाफ वर्जी होती है। वजारत के अहदेदारों ने बताया कि यह सिक्योरिटी से मुतल हुक्मनामा जरूरी और फौरी अहमियत का हामिल है और तवक्को है कि पीर के रोज़ काबीना के इजलास में इसकी मंजूरी दे दी जाएगी। अक़वामे मुत्तहदा के सेक्रेटरी जनरल ने माली में हालिया हमलों की मजम्मत की है जिसमें इत्तेहाद के अमनकार हलाक और जख्मी हुए। एंटोनियो गुटेरेस के एक तर्जुमान ने कहा कि अक़वामे मुत्तहदा के सरबराह नाइजीरिया के अमनकार की मौत पर अफसरदा हैं जो टिम्बकटू में शनाख्त न किए जाने वाले हमलावरों की मुसल्ला हमले के बाद हलाक हो गए। एक अलग हमले में माली की किडाल खित्ते में 3 कनेडियन अमनकार भी जख्मी हुए। मिस्र के गीजा अहराम के करीब एक बस को हदफ बनाकर किए गए धमाके में कम से कम 16 अफराद जख्मी हो गए। मिस्र में सिक्योरिटी ज़राए ने इत्तला दी है। जख्मी होने वालों में से बेशतर मालूम होता है सयाहें। जनूबी अफ्रीका से ताल्लुक रखने वाले अफराद भी जख्मी होने वालों में शामिल हैं। रॉयटर्स खबर रसां इदारे ने बताया कि किसी जानी नुकसान की फौरी खबर नहीं मिली। दिसंबर में गीजा अहराम के करीब एक बस पर किए गए हमले में 3 वियतनामी सयाह और एक मिस्री गार्ड हलाक हो गए थे। और ऑस्ट्रेलिया के वजीर आजम ने मुल्क के आम इंतखाबात में हफ्ते के रोज एक हैरान कुन फतह के बाद अपने चर्च में हाजिरी दी। रायामा के जायजों से पता चला कि स्कॉट मॉरिसन और उनकी कदामत पसंद लिबरल नेशनल कोअलिशन हुकूमत को यकीनी तौर पर शिकस्त हो जाएगी, लेकिन इन नतायज के बरक्स मॉरिसन वापस इकतदार में आए और उन्होंने हफ्ते के रोज एक इज्तिमा से खिताब करते हुए कहा कि उन्हें हमेशा ही मोजज़ात पर यकीन रहा है। अमरीका के सदर डोनाल्ड ट्रंप ने मॉरिसन को उनकी कामयाबी पर मुबारकबाद दी है। خبروں کا یہ بلٹن اب ختم ہوتا ہے. جیسا کہ آپ جانتے ہیں ہم نے آپ کو پروگرام اس بلٹن کے آغاز میں بھی یہ بات بتائی کہ یہ ہمارا طویل دورانیے کا پروگرام آپ کی دنیا ہے جس کے میزبان اسد حسن ہیں. اس وقت ہم پروگرام کے باقی حصے کی طرف چلیں گے. اسد حسن اسٹوڈیوز میں موجود ہیں, آئیے اب انہی کی طرف واپس لوٹتے ہیں. ایک چھوٹا
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
یہ وائس آف امریکہ واشنگٹن ہے اور پروگرام کے اس حصے میں ہم بات کریں گے اپنے ایجوکیشن کے سیگمنٹ کے اوپر جس کا عنوان ہے الف سے یہ تک, اور آج اس میں موضوع ہے ڈیجیٹائزیشن آف ایجوکیشن, یعنی تعلیمی نصاب ہے یا تعلیم سے متعلق جو دیگر مواد ہے کیا اس کو ڈیجیٹلائز کیا جا سکتا ہے, وہ کمپیوٹرز, لیپ ٹاپ, موبائل, اس کے اوپر پوری ایکسس میں ہو, یہاں تک کہ جو پوری کی پوری لائبریریز ہیں آج کل وہ بھی ڈیجیٹائز ہو رہی ہیں. سو کیا پاکستان میں اس رجحان کی طرف آگے بڑھا جا سکتا ہے, اس پہ بات کریں گے. ڈاکٹر نور فاطمہ ہمارے ساتھ ہیں, ممتاز ایجوکیشنسٹ ہیں اور ایجوکیشن ایکسلنسی میں اپنے انوویٹو آئیڈیاز کے اوپر یو ایس اسٹیٹ ڈپارٹمنٹ کا جو ایوارڈ ہے مارٹن لوتھر کنگ وہ حاصل کر چکی ہیں. ڈاکٹر نور بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا.
تھینک یو سو مچ.
جی, جیسے جیسے آف کورس وقت بدل رہا ہے, نئے نئے رجحان اور نئی نئی ٹیکنیکس جو ایوالو ہوتی ہیں وہ مختلف شعبائے جو زندگی ہیں اس کے اندر ان کی اہمیت بڑھتی جاتی ہے. یہ جو ڈیجیٹائزیشن ہے, خاص طور پہ اگر ہم اپنے میڈیا میں دیکھیں تو اس نے تو کمپلیٹلی پاکستان کے اندر بھی رخ ہی بدل دیا ہے. سو کیا تعلیم کے اندر بھی یہ ڈیجیٹلائزیشن یا ڈیجیٹائزیشن ہو سکتی ہے, ہونی چاہیے ہے؟
جی سر, بالکل ٹھیک ہے. دیکھیے ہم ہیں اس وقت 21st سینچری میں, اور یہ سینچری جو ہے اگر باقی سینچریز کی جو ریڈیکل ڈیولپمنٹ اگر آپ دیکھیں تو یہ اس مارک ہوتی ہے جس میں آپ کی ٹیکنالوجیکل انوویشن اور ریولیشن اور کمیونیکیشن کے ایڈوانسمنٹ, اور میں اور آپ جو ہم ڈفرینٹ کانٹیننٹ سے سب بات کر رہے ہیں وہ بھی اسی ٹیکنالوجی کے تھرو کر رہے ہیں. سو ہم مارکیٹ اکانومی کی بات کرتے ہیں, لبرلائزیشن کی بات کرتے ہیں, اور لبرلائزیشن نیچرلی آپ کو جب لبرلائز کرتا ہے تو اس میں ایک ایجوکیشن سیکٹر بھی ہے, اس میں آپ کا ٹیکنالوجی بھی ہے. جتنی جتنی آپ اکانومک لبرلائز کرتے ہیں اتنا آپ اپنے آپ کو انٹیگریٹ کرتے ہیں ورلڈ کی اکانومی کے ساتھ, اور اس طرح سے آپ کو اسپیس کے ساتھ بھی چلنا پڑتا ہے جس سے دنیا چل رہی ہے. اور نیچرلی کہ ایجوکیشن سیکٹر جو کہ بہت لیٹ آیا ہے ڈیجیٹائزیشن میں, یا ابھی بھی جسے آپ کہنا چاہیے کہ ای لرننگ کا کانسیپٹ جو ہے وہ دنیا سے پاکستان کی نسبت آپ دیکھیں کہ بہت زیادہ ہے, پاکستان میں کم ہے, لیکن ای لرننگ جو ہے وہ اس سیکٹر کا حصہ ہے جس میں ایجوکیشن ہے. جہاں تک تعلق ہے اس بات کا کہ اس سے کیا چینج آئے گی یا یہ اس کو ہم کس طریقے سے کر سکتے ہیں کہ ڈیجیٹائزیشن جو ہے وہ کن کن سورسز سے ہو سکتا ہے یا اس کا کیا امپیکٹ آ سکتا ہے, تو دیکھیں ہم اس کو کہتے ہیں کہ جو کنورژن ہے ہمارا ٹیکسٹ کا ہے, پکچر کا ہے, ساؤنڈ کا ہے, اس کو ہم اس ایسے ڈیجیٹل فارم کے اندر کرتے ہیں جس کو ایک کمپیوٹر یا ٹیکنالوجی جو اس کو آپ وہ پروسیس کر دیتی ہے. اس کے لیے آپ کمپیوٹر یوز کریں, انٹرنیٹ یوز کریں, آج کل اسمارٹ فون ہے جو جس میں آپ کا سارا دنیا سمٹ کے آئی ہے, اسکینر اس چیز کے لیے استعمال ہو سکتا ہے, پرنٹرز ہیں, آپ کے پروجیکٹرز ہیں, آپ کے ڈیجیٹل کیمراز ہیں, اور اس میں اس کو ہم نے یوز کیسے کرنا ہے یا کیا مینس ہو سکتے ہیں جس میں آپ ڈیجیٹائزیشن کر سکتے ہیں. اس میں دیکھیں کہ دنیا پوری میں اب جو سسٹم ہے وہ آن لائن ایڈمیشن کا سسٹم ہوتا ہے, آن لائن ایگزام کا سسٹم ہوتا ہے, اور اس کے علاوہ جو آپ کا ویب بیسڈ شیئرنگ ہوتی ہے, اور مٹیریل پاور پوائنٹ ہے, مٹیریل کا یوز ہے, اور اس میں یہ کر دیا ہے کہ ٹیچرس کا, اور یہ اس میں اپیرنٹلی تو یہ محسوس ہوتا ہے کہ ٹیچر کی رسپانسبلٹی کم ہوگی, لیکن دے بیکم مور اکاؤنٹیبل. یہ چیزیں بہت ٹرانسپیرنٹلی پھر اب آپ کو اگر ٹیچر نے کوئی مٹیریل دیا ہے تو یو کین جسٹ چیک اٹ آن یور کمپیوٹر کہ یہ کتنا اتھینٹک ہے یا نہیں ہے. اس کے علاوہ جو گروپ کی ڈفرنٹ گروپ کی سوشل نیٹورکنگ ہے اس سے سیکھا جا سکتا ہے, اور اب آپ ڈیجیٹل پبلیکیشن پر ہیں کہ دنیا میں, اور اس سے کیا ہے کہ کنورجنس نہ صرف اکانومی کی کنورجنس ہوتی ہے بلکہ سوسائٹی کی لرننگ کی کنورجنس ہوتی ہے, اور انکلوسیو اپروچ آتی ہے کہ آج اگر امریکہ میں کوئی نالج پروڈیوس ہوا ہے वो अगर वो मार्केट होते यहाँ आते और फिर वो आपकी कैपेसिटी कितनी परचेज करने की है या नहीं है वो अगर आपको अवेलेबल है डिजिटल फॉर्म में और वो किसी लाइब्रेरी में अवेलेबल है तो आप रिक्वेस्ट करके उसको पढ़ सकते हैं. तो जो नॉलेज क्रिएशन अगर एक पार्ट ऑफ द वर्ल्ड में हो रही है तो वो दूसरे पार्ट ऑफ द वर्ल्ड में इन ऑन अ क्लिक ऑफ ऑन उसमें आपके
होना चाहिए. तो ये इनिशिएटिव अगर इसको करना है तो ये इनिशिएटिव कहाँ से आना चाहिए?
नेचुरली इनिशिएटिव देखिए एक तो मार्केट है खुद डिमांड साइड सप्लाई साइड भी आती है ना कि आपकी जो कंपनीज हैं जो आपकी टेक्नोलॉजी की इस वक्त हमारे यहाँ जो भी फर्म्स हैं वो जो चीज़ प्रोड्यूस करती हैं नेचुरली उसके लिए माहौल भी बनाती है उसके लिए कंजम्पशन भी वो खुद ही प्रोड्यूस करती हैं कि क्या ये चीज़ है और उसको आप यूज़ कर सकते हैं. लेकिन नेचुरली ये इतना बड़ा ह्यूज काम है ई लर्निंग जिसके लिए स्टेट का रोल बहुत इंपॉर्टेंट है. ये एक पॉलिसी की ज़रूरत है. इसमें बहुत टेक्नोलॉजी फ्री ऑफ कॉस्ट नहीं है. ऑफकोर्स लाइब्रेरी फ्री ऑफ कॉस्ट नहीं हो सकती. डिजिटाइजेशन ऐसे नहीं हो सकती. इट रिक्वायर्स लॉट ऑफ आपकी जो आपका सॉफ्टवेयर है और उसके बाद आपके जो एक्सपर्टीज हैं और उसके ऊपर जो एक्सपर्टीज के ऊपर यू नीड अ काइंड ऑफ उनकी ट्रेनिंग होती है. तो इस सब के लिए जाहिर है कि एजुकेशन पॉलिसी को इसको एजुकेशन पॉलिसी का हिस्सा होना चाहिए. अगर हम इसको ये लें कि जी ये इंफॉर्मेशन है तो इंफॉर्मेशन मैनेजमेंट भी आपको डिजिटाइजेशन ही सिखाती है. नॉलेज भी आपको डिजिटाइजेशन सिखाती है. तो इस तरह से ये अगर आप ये कहें कि बच्चों की जो लर्निंग तो अगर हम पास्ट से प्रेजेंट को डिफरेंट थिंग करेंगे तो फ्यूचर में बच्चे नहीं जा सकते जो फ्यूचर इस वक्त दुनिया में है.
सही. अच्छा इसमें खास तौर पे जो है अगर गवर्नमेंट सतह से ये चीज़ें आनी हैं सो मिनिस्ट्रीज इनिशिएट करेंगी एक अलग एंटिटी के तौर पे जो यूनिवर्सिटीज़ हैं जो अब ख़ासतौर पे जैसे माई गवर्नमेंट हैं या प्राइवेट सेक्टर है वो आगे आए कोई रेजोनेट करे या करना चाहे बाकी दुनिया की यूनिवर्सिटीज़ के साथ तो क्या एग्जांपल्स हैं सामने उनके?
देखिए बाकी आप देखिए ना जो आपकी इवन जो जो बच्चों की क्लास में प्रेजेंस है वो भी डिजिटाइजेशन हो चुकी है उसकी भी कि बच्चे आए हैं और वो बच्चों का ऑनलाइन सिस्टम पेरेंट्स घर में चेक कर सकते हैं ना. इसी तरीके से ये जो मार्किंग है पेपर्स की वो अब जब हो जाती है तो पेरेंट्स उसको घर में चेक कर सकते हैं बच्चे खुद भी देख सकते हैं. आपके जितना भी जो जो आपका टीचर स्टूडेंट के दरमियान जो रिलेशनशिप एक सेमेस्टर में चलता है और उससे जितनी उनकी न्यूमेरिकल फिगर्स उनको देनी होती हैं कि ये आपने किया है वो सारा आप ऑनलाइन किया जा सकता है. और उसका बड़ा आसान जो है बच्चों के ऊपर उसका इम्पैक्ट ये होता है कि दे नो के वो कहाँ पर स्टैंड करें और फिर वो उस किसी का बायस होना या किसी को फेवर करना वो सब चीज़ें नहीं होती क्योंकि इसमें बड़ी अकाउंटेबिलिटी है. वेस्ट में ऑलरेडी ये चीज़ें हो रही हैं और वो उससे बहुत अच्छा ये रिजल्ट आया है कि अब जैसे कहते हैं ना कि अभी भी हम बुक कल्चर में हैं. बुक कल्चर का होना बहुत अच्छी बात है क्योंकि बच्चे एकदम से ट्रांसफॉर्म नहीं हो जाएंगे लेकिन बुक कल्चर के साथ जब आप बैठना बच्चा सीख जाता है टेबल के ऊपर उसको उसका फोकस डेवलप हो जाता है तो उसके साथ साथ अगर आप उसको पूरी दुनिया के नॉलेज को उसके सामने ओपन कर दें
इसमें मेरा
डेवलपमेंट होगी ना कि वो एक जी
इस मौजू के रेफरेंस में बुनियादी सवाल ही यही है कि जब हम डिजिटाइजेशन की बात कर रहे हैं सो क्या हम किताब से कैंडल की तरफ जाना चाह रहे हैं एक बात या फिर हम ऑनलाइन सिस्टम की बात कर रहे हैं कि ऑनलाइन एजुकेशन जो है उसको ज़्यादा प्रमोट किया जाना चाहिए?
देखिए ऑनलाइन सिस्टम वो तो एक आप कहने की एक ऐप है या एक सॉफ्टवेयर है जिससे आप बहुत सारी कंपनीज हैं किताबों को आपको प्रोवाइड कर देती है कि आप डिजिटल फॉर्म में लेना चाहते हैं या आप हार्ड फॉर्म में लेना चाहते हैं. बट जो ऑलरेडी नॉलेज अवेलेबल दुनिया में है उसको ऑनलाइन अगर अवेलेबल है और ऑनलाइन की भी नेचुरली कुछ कॉस्ट तो होती है अगर वो फ्री अवेलेबल नहीं है तो उस कॉस्ट को भी पे करने को यूनिवर्सिटीज को एजुकेशन इंस्टीट्यूशन को क्लासरूम एनवायरमेंट के लिए देखिए कॉन्फ्रेंसेज होती हैं. आपको जो आपका लेक्चर्स हैं वो दूसरे उसको दिए जा सकता है ना उनकी एग्जांपल दी जा सकती है उसको प्ले किया जा सकता है. बहुत सारी चीज़ें क्लासरूम के अंदर की जा सकती हैं डिजिटाइजेशन का इस्तेमाल करके लेकिन उसके लिए ज़रूरी है कि देयर शुड बी सम फंडिंग अवेलेबल
उसमें कोई कंपोनेंट अवेलेबल स्टूडेंट के लिए कॉस्ट इफेक्टिव है तालिबे इल्म के लिए कॉस्ट इफेक्टिव है ये
बहुत ज़्यादा कॉस्ट इफेक्टिव है. देखिए मैं खुद ये कोशिश करती हूँ जब बच्चों को कहने में कहती हूँ कि बुक बिल्कुल है इफ़ यू वांट हार्ड फॉर्म में बुक है बट आपके ये ऑनलाइन अवेलेबल है, आप डाउनलोड कर सकते हो फ्री ऑफ कॉस्ट. तो अभी भी मुझे हैरत ही होती है कि इवन पीएचडी के बच्चे हैं वो यही चाहते हैं कि आप हमें किताब दें, हम उसकी फोटोकॉपी करा लें और हम आपस पलंदा जमा हो जाए और उसको हम हाथ में रख लें. लेकिन रीडिंग उस तरह से भी आप कर सकते हैं. एक तो जाहिर है कि वेस्ट बहुत ज्यादा है और वो चीज़ों में उसमें आपने ऑर्गेनाइजेशन बहुत फास्ट आती है जब आपका कॉस्ट इफेक्टिवनेस की तरफ जाते हैं. तो लेकिन ये है कि मेरा ख्याल है अभी भी पाकिस्तान में बहुत कम यूनिवर्सिटीज जो जिन्होंने प्राइवेट सेक्टर में अपने आप को डिजिटाइज करने की कोशिश की और टेक्नोलॉजिकली अपने आपको एडवांस रखा है, उनमें ये चीज है कि क्लासरूम एनवायरनमेंट, होल एनवायरनमेंट इज कंट्रोल्ड बाय दी ये जो आपके डिजिटाइजेशन है या टेक्नोलॉजी से. लेकिन मोस्टली पब्लिक सेक्टर में अभी ये एनवायरनमेंट डेवलप नहीं हुआ है.
इसके अलावा यानी कॉस्ट इफेक्टिव होने के अलावा एनवायरनमेंट के ऊपर, माहौल के ऊपर भी उसके कुछ असरात हैं, क्योंकि ऑफ कोर्स कहना चाहिए कि पेपरलेस एनवायरनमेंट हो जाता है.
जिसकी बात करते हैं पेपर का आप इस्तेमाल कम से कम करते हैं और उसको मैनेज करना बहुत आसान हो जाता है कि आप एक फाइल बनाते हैं, एक पीडीएफ बनाते हैं, उसके अंदर आप बहुत सारी चीजें रख लेते हैं और उसको आप रेफर करना बहुत आसान हो गया. आप जिस तरह की टेक्नोलॉजी भी है कि आप उसके अंदर भी नोटिंग कर सकते हैं, उसको भी हाईलाइट कर सकते हैं, उसके अंदर भी आप अपने नोट्स लिख सकते हैं.
नोट्स अवेलेबल, इवन लेक्चर्स आपको अवेलेबल हो सकते हैं अगर सब कुछ डिजिटाइज है यूनिवर्सिटीज के.
एग्जैक्टली मैं यही बात कर रही थी कि हम जिस तरह गेस्ट लेक्चर बुलाते हैं एक सेमेस्टर में या बाकी स्कूलों में बच्चों को, तो आप वो गेस्ट लेक्चर आप वो ले सकते हैं और वहाँ प्ले कर सकते हैं अपने टेक्नोलॉजी के थ्रू, अपने इनवाइट कर सकते हैं. आप ओपन क्लासरूम से कर सकते हैं कि आप एक ही वक्त में क्लासरूम के अंदर एक एक डिस्टेंस के ऊपर लर्निंग कर सकते हैं. उससे ये है कि जो मेरा पॉइंट है वो ये है कि आपका जो ब्रिज हो जाता है वो गैप जो कि नॉलेज में, इंफॉर्मेशन में हमारे बच्चों को है या डेवलप्ड कंट्रीज के बच्चों को है, उसके अंदर वो ब्रिज हो जाता है.
सही. और ऑफ कोर्स इसमें जो एक्सेस है तालिब इल्म की वो भी आसान हो जाती है. मैं ये बताता चलूँ कि रमज़ान की वजह से ऑफ कोर्स जो अफ्तार का टाइम है और फिर तरावी, और इस वजह से आजकल कॉल्स का जो है वो वॉल्यूम कम है. लेकिन हम बताते चलिए, अगर हमारे लिसनर हमारे साथ मौजूद हैं और वो कॉल करना चाहते हैं 0800-777-789, ये हमारा टोल फ्री नंबर है. अभी हम तालीम पर बात करें, उसके बाद सेहत पर गुफ्तगू होगी और उसमें हमारा मौजू ये है कि हम वज़न कैसे कम किया जा सकता है बिलखसूस रमज़ान के महीने में, और फिर आखिर में स्पोर्ट्स पे पाकिस्तान की बॉलिंग को क्या इश्यूज हुए हैं इंग्लैंड की सीरीज़ में, ख़ासतौर पे बॉलिंग की जो परफॉर्मेंस है वो बहुत पुअर रही है. सो इसका हम जायज़ा लेंगे स्पोर्ट्स सेगमेंट में. वापस आते हैं हम अपने एजुकेशन के ऊपर सेगमेंट के ऊपर, और बात हम करते हैं कि हम डिजिटलाइजेशन या डिजिटाइजेशन की बात हम कर रहे हैं और डॉक्टर नूर हमारे साथ हैं. एक्सेस, क्योंकि इसमें आप फिर वो आपकी जो एक्सेस है वो टाइम बार्ड नहीं है, कभी भी कहीं भी जिस वक्त जहाँ चाहें आपको अपने मतलूबा मवाद तक रसाई हो सकती है. सो इसका एक और बेनिफिट है तालिब इल्मों के लिए.
जी बिल्कुल, एक्सेस है. अब देखिए, अब टीचर्स ये कहते हैं कि आप जाइए और ये एक बेसिक बुक है जो मैं आपको दे रहा हूँ, ये दे रही हूँ, लेकिन उसके साथ साथ आप इससे रिलेटेड ले लीजिए. अब बच्चों को वो नहीं है कि उन्होंने लाइब्रेरी तो लाइब्रेरी जाना है और फिजिकली जाना है और बहुत टाइम कंजम्पशन होती है इसके ऊपर, उन्होंने जाके सर्च करनी है, उसको मिल जाना है और वो लास्ट उन्होंने दिखाना है कि जी हम, तो वो उनके पास मटेरियल अवेलेबल हो जाता है. रिसर्च हैज़ बिकम सो ईजी कि अब आपको जिस तरह से आपको पता है कि दुनिया में ठीक है ट्रैवलिंग जिसके साथ बहुत इंपॉर्टेंट होती है, कुछ डॉक्यूमेंट्स अभी भी हैं जो आपको ट्रैवलिंग के बगैर नहीं मिलेंगे, लेकिन आपके पास जनरली नॉर्मल बात करें तो उसके अंदर आपको जो प्रोसेस है ऑफ रिसर्च का वो बहुत ज्यादा आसान हो गया है, क्योंकि हमारे पास ये डिजिटल जो है टूल्स मौजूद है. इसको शेयरिंग बहुत आसान हो गया है कि आप कितनी कॉपीज कर सकते हैं. अब एक जो क्लास रिप्रेजेंटेटिव होता है आप उसको कहते हैं कि जी ये मैं आपको एक ईमेल कर देता हूँ और उसके बाद अब आपके वो क्या बन जाते हैं, ग्रुप्स बनते हैं और डिफरेंट, अब आप ब्लॉगर्स होते हैं जो आपके थॉट.
जी डॉक्टर नूर, हमारे साथ ही आपकी आवाज़ आना कम हुई, हमें एक कॉलर ने ज्वाइन किया है, तसव्वुर हुसैन मनसेरा से हमारे साथ हैं, उनकी राय लेते हैं. ये हो सकता है उनका कोई सवाल हो तालीम से मुतालिक. और
जी जी, ये एक ऐसी रियलिटी है जिसको अभी भी हमने पाकिस्तान में उस अंदाज में रियलाइज नहीं किया, वो जो दुनिया में इसको बहुत एडवांसमेंट, और इसके साथ ये सिर्फ एजुकेशन नहीं है, when you finish your education, وہ چاہے آپ اپنا ایک obsolete طریقہ ہے اس سے آپ فنش کریں, لیکن جب آپ واپس جاتے ہیں فیلڈ کے اندر, تو فیلڈ کے اندر اب آپ سے بات کی جاتی ہے نالج اکانومی کی, اب آپ سے بات کی جاتی ہے ٹیکنالوجی کی کہ آپ کتنا بیسٹ ٹیکنالوجی کا استعمال کر سکتے ہیں, کتنے کم سے کم ٹائم میں, کم سے کم مینس میں, کم سے کم ریسورسز میں میکسیمم پروڈکشن آپ دے سکتے ہیں.
ڈاکٹر نور ہمارے ساتھ ایک کالر ہیں, تصور حسین منسیرا سے, ہو سکتا ہے کہ وہ سوال ان کا ایسا ہو. جی تصور, کیا کہنا چاہیں گے آپ؟
السلام علیکم.
وعلیکم السلام.
جی میں خود ایجوکیشن ڈپارٹمنٹ سے تعلق رکھتا ہوں, تو میرا سوال یہ ہے کہ یہ جو ڈیجیٹلائز سسٹم کی بات ہو رہی ہے
جی,
تو ہمارے پاکستان میں مطلب عام جو اسکول ہیں, تو کیا اس کا دائرہ کار وہاں تک پہنچ سکتا ہے؟ کیونکہ عام جو ماحول ہے وہ تو بالکل غریب قسم کے بچے ہیں.
جی یہاں پہ ڈاکٹر نور افورڈیبلٹی کی بھی بات آ گئی نا, اگر کنڈل کی بھی بات کر لیں, آئی پیڈ کی ہم بات کر لیں, سو وہ افورڈیبلٹی جو ہے نا وہ ہے, لیکن اگر اس کی بھی کاسٹ پانچ سات سال کے
جی انڈیویجل لیول کی بات کریں گے یا سم ہاؤ ایک سرٹن ایریا کی بات کریں گے جہاں پہ پرابلم آئے گی, تو وہ نیچرلی وہ تو ہوگی, لیکن اگر اوور آل یہ پالیسی کے اندر کور ہو جائے تو, اور اب انٹرنیٹ آپ کو پتا ہے پاکستان میں جو ایک ہی سکسیس اسٹوری ہے پاکستان میں پرائیویٹائزیشن کی, وہ آپ کی جو ہے وہ ٹیلی کمیونیکیشن ہے, تو اس سے فائدہ اٹھاتے ہوئے اگر ہم صرف پالیسی کی جو ڈائریکشن ہے وہ کچھ ٹھیک کر لیں, تو پاکستان میں چونکہ انٹرنیٹ کی سروسز میکسیمم اویلیبل ہیں اور بہت چیپر بھی ہیں, لیکن اس کا یوٹیلائز کرنا, کیونکہ ظاہر ہے کہ صرف انٹرنیٹ سے ہی آپ کی ڈیجیٹائزیشن نہیں ہو جاتی.
اگزیکٹلی, اور پھر یہ کہ طالب علموں کے لیے اسپیشل پیکیجز بھی آ سکتے ہیں, گورنمنٹ اور پرائیویٹ سیکٹر مل کے اس پہ کام کر سکتا ہے. مرید خان میاں والی سے ہمارے اگلے کالر ہیں. السلام علیکم مرید خان.
ذمےدار کیا کہیں, لوگ ان پڑھ ہوں اور ہمارے جوتے پالش کریں, اور جو ہے صنعتکار وہ کہتے ہیں کہ لوگ پڑھے لکھے ہوں ہمارے کارخانے چلائیں. ابھی دکھائی دے کیوں کہ ہمارا سسٹم ایسا ہے کہ ایک مدرسہ ہے جو ہمیں نعرے اور نعرے سے رکھاتا ہے, ایک ہمارا جو کلرکی کرتا ہے, اور ایک یونیورسٹی ہمارا جو ہم پر حکومت کرتا ہے. ابھی تک ہمیں کوئی سسٹم نہیں ملا, حالانکہ سسٹم ہونا چاہیے تاکہ
بہت شکریہ مرید خان. ایکچولی آپ کے اس موضوع پہ ہم نے لاسٹ اپنے سیگمنٹ میں تفصیل سے بات کی تھی, سو یقیناً آج کے وہ موضوع سے متعلق آپ کا سوال نہیں ہے. ڈاکٹر نور بہت
دوسرا سوال یہ ہے کہ جو موٹاپا ہے نا, جو موٹاپا غریب آدمی بھوک کے لیے بھاگ رہا ہے, اور جو امیر آدمی ہضم کرنے کے لیے چل کر بھی کرتا ہے, اس لیے جو غریب آدمی کا حصہ کرنا چاہیے, امیر آدمی کو چاہیے کہ اپنے دولت غریبوں میں.
غریب آدمی بھی بہت زیادہ اوور ویٹ ہو سکتی ہیں, آف کورس فوڈ جو ہے وہ بیلنس ہونا چاہیے. بہت شکریہ آپ کا مرید خان. اور ڈاکٹر نور فاطمہ آپ کا بھی بہت شکریہ, آپ نے ہمارے لیے وقت نکالا, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ. ایک بریک لیتے ہیں سامعین, بریک کے بعد واپس آتے ہیں, بات کرتے ہیں پروگرام آپ کی صحت پہ.
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی. پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے. ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu. تازہ ترین خبروں کے لیے دیکھیے ہمارے فیس بک لائیو بلٹنز.
یہ وائس آف امریکہ واشنگٹن ہے, اور پروگرام کے سلسلے میں ہم بات کریں گے, جو سیگمنٹ ہے وہ ہے صحت زندگی ہے. ویٹ لاس ان رمضان, یعنی رمضان کے مہینے میں وزن میں کمی, کیا یہ ممکن ہے؟ کیونکہ ایک طرف سے یہ ضرور دیکھا جاتا ہے کہ سارا دن انسان جو ہے وہ بھوکا پیاسا رہتا ہے, لیکن دوسری جانب یہ بھی دیکھا گیا ہے کہ سحر ہو یا افطار کھانے کے معمولات بدلتے ہیں, اور اوور ایٹنگ یا ضرورت سے زیادہ کھانا وہ بھی اس کا حصہ ہوتا ہے. اور عام طور پہ رمضان کے اندر جو خوراک ہے وہ دیکھا گیا ہے کہ وہ باقی مہینوں کی نسبت وہ زیادہ رچ فوڈ یا زیادہ جو ہے وہ فرائڈ فوڈ جو ہے وہ بھی استعمال ہو رہا ہوتا ہے, سو نارملی جو ہے وزن بڑھنے کا بھی احتمال اپنی جگہ پہ موجود رہتا ہے. عائشہ خالد ہمارے ساتھ ہیں, نیوٹریشنسٹ ہیں اور پاکستان کے اندر مختلف ٹی وی چینلز اور ریڈیوز کے اوپر اس بارے میں اویئرنیس دیتی رہتی ہیں کہ یعنی صحت کے ذریعے خوراک, اس خوراک کے ذریعے صحت, اس کو کیسے برقرار رکھا جا سکتا ہے. عائشہ خالد بہت شکریہ آپ کا, آپ نے جوائن کیا.
السلام علیکم سر.
وعلیکم السلام. عائشہ خالد ہمیں یہ بتائیے گا کہ وزن پہ کنٹرول رکھنا رمضان میں مشکل ہے یا یہ بہتر وقت ہے کہ کسی کو اگر اپنا وزن کم کرنا ہے اور اگر وہ فاسٹنگ کر رہا ہے، روزے رکھ رہا ہے، تو اس سے اس کو کچھ مدد مل سکے؟
بے شک یہ جو مہینہ ہے، یہ 30 دن بہت بہترین ایک ٹائم ہوتا ہے اسپریچول اور ہماری جو ریلیجیس پریکٹسز ہیں، عبادات اور اس سب کچھ پریکٹس کرنے کے ساتھ ساتھ اگر ہم اس چیز کو یقینی طور پر اگر دیکھیں کہ رمضان میں کافی لوگ وزن کم کرتے ہیں اور اس بات پہ بھی یقین رکھتے ہیں کہ ایک بڑا اچھا مہینہ ہے جس میں ہم یہ اس طرف آئیں اور ان کا رجحان ہوتا ہے، کیونکہ ڈائٹنگ اور انٹرمیٹنٹ فاسٹنگ ایک ٹرم ہے جو کہ آبویسلی آپ بھی اس چیز سے آگاہ ہوں گے، کافی لوگ اس چیز پہ، ریسرچرز، ڈاکٹرز، سائنٹسٹ اس چیز پہ ریسرچ کرتے ہیں اور کہتے ہیں کہ فاسٹنگ جو ہے وہ بہت بہترین چیز ہے ادروائز بھی، کیونکہ یہ آپ کی باڈی کو ڈیٹاکسیفائی کرتی ہے. اب میں بینگ اے نیوٹریشنسٹ یا بینگ اے ماہر غذائیات، میرا یہاں کام کیا بنتا ہے؟ میرا کام یہ بنتا ہے کہ جب میرے پاس، جیسے آج کل میرے پاس جب پیشنٹس آتے ہیں تو زیادہ آپ کو پتہ ہے رش کس چیز کا ہے کہ جی رمضان ہے اور ہمیں ایسا ڈائٹ پلان دیں جس سے فوری 5-10 کلو وزن کم ہو جائے. اچھا، ایک یہاں پہ میں بات ایڈ کروں گی کہ 5-10 کلو وزن کم کرنا وہ رمضان کا مہینہ ہو یا ادروائز، مطلب پورے 11 مہینے بھی یہ اچھی پریکٹس نہیں ہے کہ آپ ایک دم سے اس چیز کے اوپر آئیں کہ آپ 5-10 کلو وزن کم کریں. گریجولی کریں، آہستہ کریں اور اس کے اوپر کنسسٹنٹ رہیں، اس کو مینٹین کریں. آپ نے یہ بھی دیکھا ہو کہ جو لوگ بہت زیادہ جلدی وزن کم کر لیتے ہیں وہ اسی طرح سے جلدی وزن گین بھی کر لیتے ہیں، یعنی ان کا بڑھ بھی جاتا ہے. یہاں میں دو چار چیزیں یوں بتاؤں گی، ایڈ کروں گی، کیونکہ ظاہر ہے ہمارے پاس وقت کم ہوتا ہے، ڈیٹیل میں نہیں بتا پاؤں گی، لیکن کچھ کوئکلی میں آپ کو فوڈز بتاتی ہوں جو آپ نے اوائڈ کرنے ہیں اور جو آپ نے ضرور کنزیوم کرنے ہیں. جس میں میں ہمیشہ ماہ رمضان میں بھی اور اس کے علاوہ میرا یہ ماننا ہے کہ آپ چینی کا، جیسے کچی چینی کا استعمال ہے اور کچا نمک، اس کا استعمال ادروائز بھی کم کریں. چینی بہت بظاہر اس کی وجوہات آپ کو پتہ ہے، سب کو پتہ ہے، ڈائبیٹکس کے لیے نہیں ہے، ادروائز بھی یہ موٹاپے کے لیے بھی ٹھیک نہیں ہوتی، آپ کی برین ہیلتھ کے لیے ٹھیک نہیں ہوتی. نمک کی بھی بہت آبویس ریزنز ہیں کہ بہت زیادہ سوڈیم کا، وہ بھی خاص طور پہ جو ہمارا ٹیبل سالٹ ہے، اس کا استعمال بھی ہماری ہیلتھ کے لیے ٹھیک نہیں ہے. یہ ہو گئی نمبر ون. نمبر ٹو، جو ہمارا اضافی چکنائی ہے، جیسے ابھی آپ فرائیڈ آئٹمس کی بات کریں، بالکل کسی صورت آپ نے استعمال نہیں کرنے. البتہ ہم اچھے فیٹس کو پروموٹ کرتے ہیں جس میں ہمارے پاس جو ہمارے اچھے فیٹس میں ہمارے پاس آ جاتا ہے جو ایچ ڈی ایل ہے، ہائی ڈینسٹی لپو پروٹین. ایچ ڈی ایل کن میں ہوتا ہے؟ ہمارے پاس اولیو آئل میں ہے، سن فلاور میں ہے، کینولا میں ہے. بجائے اس کے کہ آپ اب جس طرح پراٹھا بن رہا ہے سحری کے وقت، ظاہر ہے 15 گھنٹے، 16 گھنٹے، 16.5, 17, 18 گھنٹے کئی ممالک میں اس سے بھی زیادہ کا روزہ ہے. اب لوگ کیا کرتے ہیں کہ وہ ظاہر ہے سحری کے وقت کوشش ان کی یہی ہوتی ہے کہ بہت زیادہ آپ کا کیلورک ڈینس کھانا کھایا جائے تاکہ پورا دن گزارنے کے بعد ویکنیس نہ ہو. وہ بات تو ٹھیک ہے، لیکن چکنائی ایک حل نہیں ہے. آپ کھانا چاہ رہے ہیں پراٹھا، اس کو بجائے اس کے کچھ سب تیرتا ہوا میں یا تیل میں، آپ یوں کر سکتے ہیں کہ جیسے دیسی گھی اگر کسی کے پاس اویلیبل ہے، اکثر ہمارے پاس دیہات میں بھی لوگ یہ پروگرام سن رہے ہوں گے، اس کو بجائے وہ پورے کا پورا وہ لگانے کے، ہلکا سا ذائقہ دینے کے لیے، ہاں اندر لگا لیں، باہر لگا لیں، سالن پہ ہلکا سا ڈال لیں، اور اولیو آئل کی ڈریسنگ بھی کر سکتے ہیں اوپر سے. کئی لوگ زیتون کی تیل، جن کے پاس زیتون ہے وہ زیتون کا استعمال کر لیں، جن کے پاس دیسی گھی ہے وہ دیسی گھی کا استعمال کر لیں.
اچھا ایک اور بات، ایک اور ذرا مغالطہ ہے میرا خیال، جیسے ہمارے کالر نے بھی کچھ دیر پہلے بات کی، وہ کہہ رہے تھے کہ جی غریب کو کھانے کو کچھ نہیں ملتا اور امیر جو ہے وہ اپنے وزن کم کرنے کے لیے بھاگتا ہے اور غریب اپنا پیٹ بھرنے کے لیے بھاگ رہا ہے. سو بات یہ کہ جو موٹاپے کا تعلق ہے آف کورس فوڈ کے ساتھ اس کا ہے، لیکن اگر غریب صرف کاربز کھاتا رہے، اور جو کہنا چاہیے کہ کاربز سے بھی، کاربز سب سے بڑا سورس ہے موٹاپے کا اور چکنائی، तो
मैं ये
मोटा
बताना
और
चाहूंगी
प्रोटीन
कि
में अगर आप
अभी
सिर्फ
के
गोश्त खाते रहें,
अमीर
बॉयल खाएं
वर्ग
भले वो
क्या
अमीर, तो वो
करते
स्मार्ट
हैं।
रहेगा, पतला रहेगा सिर्फ मीट खाने से ही या प्रोटीन।
बिल्कुल बिल्कुल,
जी हाँ
गरीब की और अमीर की यहाँ बात नहीं है, यहाँ बात हेल्दी ईटिंग हैबिट्स की है। और अनफॉर्चुनेटली मैं यहाँ पे ये ऐड करूंगी कि अमीर जो लोग हैं बदकिस्मती से, और आप इसको एक इत्तफाक कहें या कुछ भी फैक्टर, इसको मुझे नहीं मालूम क्या रीजन हो सकता है कि अमीर लोग ज्यादा अनहेल्दी ईटिंग हैबिट्स की तरफ जाते हैं। उसकी बहुत बड़ी वजह यह है कि गरीब को तो बेचारे को खाने को ही नहीं मिलता।
जी
वो कहाँ चिप्स खाएगा, वो कहाँ पर जाके आइसक्रीम खाएगा, वो कहाँ जाकर अनहेल्दी चीजें खाएगा। वो तो सिर्फ अपना पेट भरने के लिए जो जो उसके पास अवेलेबल रिसोर्सेज हैं उसमें से खाएगा। और मजे की दूसरी बात ये है कि जो गरीबों के पास चीजें ज्यादा अवेलेबल होती हैं कुछ एक चीजों के अलावा, जैसे फ्रूट्स हैं, वो जाहिर है महंगा है, जो हालात चल रहे हैं इसके अलावा भी बहुत से ऑब्वियसली फैक्टर्स हैं, अवेलेबल नहीं है।
जी
लेकिन जैसे कि अगर मैं सिर्फ गंदम की बात करूं, स्टार्चेस की या कार्बोहाइड्रेट्स में हम कहते हैं कि आप सिंपल कार्ब्स ना लें, लेकिन जहां पर कॉम्प्लेक्स कार्ब्स की बात आती है वहां गंदम हमारा बेहतरीन सोर्स है।
ठीक
ठीक है,
है
गंदम में कॉम्प्लेक्स कार्ब्स, और सबसे बड़ी बात फाइबर है। अब
जी
हमारे यहाँ घरों में ट्रेंड है सफेद आटा खाने का, जो कि मैदा है। ठीक है,
जी
अब वही बात आ जाती है कि गरीब तो कभी सफेद आटा मैंने खाता हुआ नहीं देखा। मैंने कम अज कम मेरी प्रैक्टिस में मेजोरिटी ऑफ द पीपल जो एक मिडियोकर या
जी
एक
वो
दरमियाने या
चोकर वो
निचले
खड़ा
तबके से ताल्लुक रखता है वो चोकर खाता है। बिल्कुल, तो हम में से बेहतर कौन हुआ,
वो जो
वो जो
हेल्दी है
बहुत
चोकर खा
अमीर
रहे हैं।
है
जी
और अनहेल्दी खा रहा है, या वो जो गरीब है मगर हेल्दी खाना खा रहा है?
बिल्कुल
तो बहुत सी चीजें, जाहिर है अल्लाह की एक हम पर वो एक रहमत भी है और उसका कर्म भी है, लेकिन हमने कुछ चीजों को खुद भी खराब किया हुआ, जिसमें मैंने अभी सिंपल शुगर की और सॉल्ट
जी
की और बेजा बेदरेज चिकनाई का, तेल का, घी का
एग्जैक्टली बल्कि
इस्तेमाल,
ये हुआ,
सुबह
शायद
चाय पीने
हमने
के
पहले बात
बावजूद।
की हो आयशा इसके ऊपर भी, कि आजकल अनफॉर्चुनेटली ये एक असेसमेंट है, एक ऑब्जर्वेशन है कि एक वक्त था ना कि दुनिया में गुर्बत या कहना चाहिए कि अजनास की और खुराक की कमी थी और लोग भूख से मरे थे। अब
हाँ
तो कहते हैं कि लोग खा के
बिल्कुल
मर रहे हैं,
बिल्कुल,
ज़्यादा खाने को, यानी कि गरीबी मेरी की बात
खा
नहीं,
के
फूड
मर
एक्सर
रहे हैं।
जी हाँ, खाने की वजह से, ओवर
मोटापे
ईटिंग
भी
की वजह से,
पाकिस्तान
मोटापे की
में
वजह से।
अभी कुछ स्टैट्स के मुताबिक 7वें नंबर पे, कुछ स्टैट्स के मुताबिक 6 नंबर पे, कुछ स्टैट्स के मुताबिक 9वें नंबर पे। इसके लिए बहुत अलार्मिंग सिचुएशन है। ठीक है,
जी
जहाँ मैं हमेशा ये भी बात ऐड करती हूँ कि WHO हमेशा इस चीज को फरोग देता है, यूनाइटेड नेशंस इस बात पे एम्फेसिस रखता है कि 150 से 52 मिनट पर वीक यानी एक
जी
हफ्ते में वॉक करनी चाहिए। ये दिन का 1 20 मिनट या 22 मिनट बनते हैं। ठीक है, अगर
चाहिए
आप इसको 7 पे तकसीम करें, लेकिन हम लोग हर चीज के लिए वक्त निकाल लेते हैं। अगर
सिवाय
हमने
से
शॉपिंग करनी हो, खवातीन की भी बात करें, तो हम बाजार में घंटा घंटा लगा सकते हैं, लेकिन अपने लिए हम 22 मिनट 20 मिनट 15 मिनट सिर्फ चहलकदमी के लिए निकाल सकते हैं। अगेन हमारा टॉपिक जो रमजान के हवाले से, रमजान में वॉक का इतना फायदा है, लेकिन रमजान में बहुत और भी सुस्ती तारी हो जाती है, मगर हमसे बैलेंस नहीं हो रहा होता, हम
सही
मेंटेन नहीं कर पा रहे होते। और अगेन वही बात है कि हम कुछ अरसे के लिए एक चीज कर भी लेते हैं कि रोटी छोड़ दी, चावल छोड़ दिए, चीनी छोड़ दी, मगर हम दोबारा से वही अनहेल्दी, कभी पिज्जा खा रहे हैं, कभी कोई चीज खा रहे हैं। हम कंसिस्टेंट नहीं रह पाते क्योंकि
सही
हम फौरी तरक भी कर देते हैं चीजों को और फौरी थोड़े ड्रॉप भी कर लेते हैं। तो
ठीक
कंसिस्टेंसी और मुस्तकिल मिजाजी बहुत इंपॉर्टेंट है सर, जब
ठीक है। एक
रमजान
और
में और
चीज
अदरवाइज
आयशा ये
भी
बताएं
टाइम
कि
के बाद।
आमतौर पर जो चूंकि एक्सरसाइज नहीं होती और खासतौर पर रमजान के अंदर, वो लोग जो बड़े पर्टिकुलर भी हों एक्सरसाइज में वो भी नहीं करते, तो देखा
हाँ
ये गया है कि
जी
मसल्स थोड़े से और खासतौर पर जो पेट के मसल्स हैं वो लूज होते हैं। एक तो ये नहीं ईटिंग हैबिट्स हैं और उसके साथ साथ एक्सरसाइज ना होना, तो उसकी वजह से आमतौर पर लोगों की टमी जो है वो बाहर आ जाती है।
बाहर आ जाती है। और इसके अलावा ये भी होता है कि कोलेजन और प्रोटीन, कोलेजन एक चीज है, ये प्रोटीन ही है बेसिकली जो हमारी स्किन में पाई जाती है, ये हमारी स्किन को फर्म रहने में मदद देती है, खवातीन में खासतौर पर जहाँ एडिपोज टिश्यूज ज्यादा होते हैं। ठीक है, लटक जाती है ना जो स्किन,
जी
उसमें बहुत बड़ा रीजन, बड़ा फैक्टर है प्रोटीन की कमी। और
हम्म,
ये भी बहुत अच्छा टाइम है अदरवाइज भी, जो सब सुन रहे हैं लोग उनको मैं कहना चाहूंगी कि प्रोटीन का इस्तेमाल यकीनी बनाएं। जैसे एक अंडा आप दिन में डेली एक अंडे का इस्तेमाल यकीनी
वो
बनाएं,
लाजमी
और
का
जो लोग जिम करते हैं या स्पोर्ट्स करते हैं वो 2 अंडे भी खा सकते सकते हैं उसमें कोशिश करें कि जर्दी को निकाल दें, लेकिन अगर जर्दी नहीं भी निकालते तो उसमें वो जो कोलेस्ट्रॉल का कॉन्सेप्ट है वो गलत है कि कोलेस्ट्रॉल उसमें होता तो जरूर है लेकिन उसमें HDL है यानी अच्छा वाला कोलेस्ट्रॉल है जो कि आपकी हार्ट हेल्थ के लिए बेहतर है। अब स्टडीज ये कहती हैं कि अंडे की जर्दी आपकी हार्ट हेल्थ को कुछ नहीं कहेगी, जहाँ पे लोगों का एक मिसकॉन्सेप्शन था कि अंडे की जर्दी आपको मसला करती है, सो ऐसा कुछ भी नहीं है। आप एक अंडा डेली दिन में ले सकते हैं, बल्कि जरूर लेना चाहिए, और अपनी जिम या जो भी आप स्पोर्ट एक्टिविटी कर रहे हैं
वो जारी
रखें। और दूसरा ये कि खाते ही सोए नहीं, लेटे नहीं, पेट भरने में सबसे बड़ा फैक्टर फौरन से लेट जाने का।
ٹھیک، بہت شکریہ عائشہ خالد، آپ نے ہمیں جوائن کیا، اور رمضان میں اپنی افطاریوں میں اپنے کم از کم آپ کو بھی فائدہ یہ ہوتا ہوگا کہ جب ہم آپ کو انگیج کر لیتے ہیں تو آپ بھی ذرا کم کھانا کھاتی ہوں گی۔ جی بہت شکریہ، تھینک یو سو مچ۔ ایک بریک، بریک کے بعد واپس آتے ہیں، بات کرتے ہیں اسپورٹس پہ۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔
یہ وائس آف امریکہ واشنگٹن ہے، اور آخری سیگمنٹ ہمارے پروگرام آپ کی دنیا جو ہمارا میگزین شو ہے اس کا، سپورٹس کرکٹ کے اوپر ہم بات کریں گے۔ پاکستانی ٹیم انگلینڈ میں ہے، ورلڈ کپ سے پہلے اہم سیریز انگلینڈ کے خلاف پانچواں سیریز کا میچ اس وقت جاری ہے، اور ان پانچوں میچوں میں جو ایک چیز کامن ہے وہ یہ ہے کہ پاکستانی بالروں کو خوب مار پڑی ہے، اور یہ پاکستانی بالرز کا یا پاکستانی بالنگ کا عام طور پر یہ کریکٹر نہیں رہا ہے۔ بیٹس مین عام طور پہ جو ہے وہ فمبل کرتے تھے، بیٹنگ اتفاق دیکھیں گے غالباً، میں اگر پورے یقین سے نہیں کہہ پا رہا لیکن مجھے نہیں لگتا، کم از کم پچھلے 20-25 سال سے جتنی کرکٹ میں دیکھ رہا ہوں، کہ کسی تین اننگز میں متواتر پاکستان نے 340 رنز کا سکور کیا ہو لیکن بالرز اس کا دفاع نہیں کر پائے یا اس سے زیادہ رنز دیے۔ اور آج بھی چوتھی بار انگلینڈ نے مسلسل 350+ اس بالنگ اٹیک کے خلاف کیا ہے۔ جو انگلش بالنگ اٹیک ہے اور جو پاکستانی بالنگ اٹیک ہے اس میں اگر کوئی فرق نظر آتا ہے تو وہ اسکلز کا نہیں، ڈسپلن کا ہے، اور وہ وکٹس کی کنڈیشنز کے مطابق، فیلڈ پلیسنگ کے مطابق گیند کریں، آؤٹ سائڈ دا آف اسٹمپ اٹیک ہے، اور تھوڑی سی ویریشن، کوئی یارکر، کوئی شارٹ پچ، لیکن پاکستان کی بالنگ بڑی اسپاٹ بالنگ نظر آ رہی ہے، جس پہ بڑے بڑے جو ایک کریڈیبل پلیئر بن چکے ہیں بشمول، یعنی کہ کم ایکسپیرینس کے باوجود اچھی توقعات ہیں، جیسے شاہین افریدی مار پڑی، حسن علی کو تھرو آؤٹ مار پڑ رہی ہے، اس کے اندر حسنین ینگ ہیں لیکن آپ کو سنزیا۔ سو اینی وے، اس کا جائزہ ہم لیتے ہیں کہ پاکستانی بالنگ کو کیا ہوا، اور یہ اپنا ڈنگ کیا واپس لا سکے گی ورلڈ کپ میں۔ جلال الدین صاحب ہمارے ساتھ ہیں، فارمر ٹیسٹ کرکٹر، فاسٹ بالر تھے، اور ڈاکٹر کاشف سہیل انصاری ہمارے ساتھ ہیں، یو ایس بیسڈ کرکٹ اینالسٹ ہیں۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ جلال الدین صاحب، کیا ہوا ہے پاکستان کی یہ جو بالنگ پیس ہے، یا جو بھی یہ بیٹری ہے یا اٹیک ہے، یہ تو بہت انفیکٹو نظر آ رہا ہے ان کنڈیشنز میں، اور ورلڈ کپ میں بھی اگر یہی کنڈیشنز ہیں اور یہی وکٹس ہیں تو اس کا مطلب ہے 350-400 اس ٹارگیٹ کی توقع رکھی جائے۔
دیکھیں، ایک بات تو طے ہے کہ جو ہم ایکسپیکٹ کر رہے تھے بفور دا ٹور، کہ اگر ہم یہ سمجھ رہے تھے کہ اگر بیٹنگ میں سپورٹ کیا تو ہماری بالنگ اس کو اچھی طرح مینج کر لے گی، مگر یہاں جب پہنچی ہے ٹیم اور اب جو ون ڈے میچز ہوئے ہیں تو بیٹنگ تو ایکسٹراڈنری کر رہی ہے، بالنگ نہیں کر پا رہی۔ تو جو اندازہ اس سے یہی ہو رہا ہے کہ ایک تو پچز جو بھی ہیں وہ بڑی اچھی ہیں بیٹنگ کے لیے، ظاہر ہے پاکستان اتنا کنسسٹنسی سے، جیسے ابھی آپ نے بتایا کہ 300 لگاتار میچوں میں پلس رنس کیے ہیں، اس سے پہلے کبھی نہیں کیے۔ تو یہ بات تو کہے کہ پچز بہت اچھی ہیں۔ اب جہاں زیادہ پچز اچھی ہو تو ظاہر ہے کہ بالرز کو ایکسٹرا ایفرٹس بھی کرنی ہوتی ہے، پلس یہ کہ جو آج کل کی ماڈرن ڈیز کرکٹ میں جسے ہم ویریشن کہتے ہیں وہ کئی طرح سے ہو سکتی ہے، اس میں باؤنسر بھی ہے، پچھلے وہ بال بھی ہے، ایج آف دا کریز پہ بال ڈلیور کرنا، یہ کرنا، ساری چیزیں اس میں آتی ہیں۔ وہ ہمیں اپنے بالنگ میں بہت کم نظر آ رہا ہے اس لیول پہ جو ہم،
ایک تو یعنی بالر جو ہے وہ ڈفرینٹ ویریشن یوز کرے، دوسرا یہ کہ جو آپ کے پاس اسپیس ہے جس اٹیک کے ساتھ آپ جا رہے ہیں سو اس کے اندر ایک نیچرل ویریشن آئے۔ مجھے تو ایک جو کرکٹ کے اسٹوڈنٹ کی حیثیت سے سمجھ آتی ہے، جو پیس رکھا ہے یا جو پلیئرز رکھے ہیں پاکستان نے اسکواڈ میں، جنید ہیں، اس کے علاوہ شاہین ہیں اور عامر بھی موسٹ پروبیبلی ورلڈ کپ کا حصہ ہوں گے جیسے لگ رہا ہے، سو یہ تینوں ایک ہائٹ، ایک اسپیڈ، ایک پیس، اور تینوں لیفٹ آرمر، مجھے تو ان کے اندر کوئی ویریشن نظر نہیں آتی، تو بالر کے لیے کیا سرپرائز ہوگا اگر آپ بالنگ میں بدلتے بھی رہیں گے تو؟
کمبینیشن کی آپ بات کر رہے ہیں، کمبینیشن آپ کے پاس زیادہ ویریشن نہیں ہے، आप एक ही तरह के यानी लेफ्ट आर्म बॉलर पेस बॉलर आपने रखे हुए जिनमें बहुत ज्यादा फर्क नहीं है। बात सही है, ऑप्शन आपके पास मौजूद थे जब आप टीम सेलेक्ट कर रहे थे, मगर उस वक्त शायद इस बात को नहीं सोचा गया और एक ऐसे बॉलर्स को लिया गया, मगर इनमें एक्सपीरियंस भी था, जैसे जिन्हें भी अच्छे एक्सपीरियंस बॉलर थे अभी तक ये कम ही मैच खेले और सक्सेसफुल नहीं हुए, और शाहीन आफरीदी एक यंग थे मगर वो उनमें वो टैलेंट था कि जो लगता था कि इस कंडीशन में परफॉर्म करेंगे। अब ये सारी चीजें ऐसी है, देखिए बॉलर अभी भी ये बॉलर बुरे नहीं है, मैं ये नहीं कहूंगा कि इनकी जो स्किल में कमी है, अब इनको इस पिचेस पे अडॉप्टेशन और फील्ड प्लेसिंग के हवाले से बॉलिंग करना ये थोड़ा सा एक ऐसा मैटर है जो टीम मैनेजमेंट के साथ बैठ के तय किया जा सकता है,
ठीक है,
और अपनी फील्ड प्लेसिंग को इम्प्रूव किया जा सकता है और फील्डिंग भी सपोर्ट नहीं कर रही,
एग्जैक्टली
exactly. हमने बहुत छोड़े
कैचेस छोड़े बाउंड्री के ऊपर, आपने बॉल
क्विकली एड्रेस हो सकती है।
एग्जैक्टली काशिफ अंसारी साहब हमारे साथ मौजूद हैं, डॉक्टर काशिफ बहुत शुक्रिया आपका भी, आप कैसे देख रहे हैं पाकिस्तानी बॉलिंग को, क्या इसी की तवक्को थी आपको और वर्ल्ड कप में आपको लगता है कि इसी तरह के विकेट्स होंगे या कुछ तब्दील होंगी? बज़ाहिर इंग्लैंड अगर आपने वर्ल्ड कप से पहले जो कि होस्ट है वो सो लगता तो यही है कि वो इसी तरह की बाउंड्री और इसी तरह की विकेट्स पे जाएगा।
जी जी बहुत शुक्रिया असद भाई, और आपने बिल्कुल सही फरमाया कि ये बॉलिंग अटैक है जिसने हमें रुसवा किया है पिछले चार मैचों के दौरान और लगता है आज भी रुसवा करेगा। 350 रन बनवाना है पाकिस्तान, लेकिन कोई वर्ल्ड कप में कोई हैरत की बात नहीं है, इस वक्त जो टूर हो रहा है इसमें भी कोई हैरत की बात नहीं है, पिछले दो साल से पाकिस्तान की बॉलिंग की कारकर्दगी आप देखें, हम ऑस्ट्रेलिया से 5-0 हारे, हम साउथ अफ्रीका से हारे, अब हम उससे पहले एशिया कप हारे, तो ऐसी कोई चीज मेरे लिए तो हैरतमंद नहीं है किसी भी तरह से। हमारे पास टैलेंट की कमी है, हमारे पास टैलेंट को ग्रूम करने की कमी है, हमने मैच विनिंग बॉलर बनाया नहीं, सीधी सी बात ये भाई, आपने बॉलिंग कोच उस आदमी को रखा है जिसकी पाकिस्तान टीम में जगह नहीं थी, आप खुद सोचे ना, तमाम चीजें देखें ना भाई, ऐसे थोड़ी होता है कि जनाब आप एक वक्त में एक चार मैचों की बुनियाद के ऊपर आप फैसले कर रहे हैं, तीन मैचों की बुनियाद पे फैसले कर रहे हैं, आप देखिए कि कौन लोग आपके करता धरता है और बाबे इख्तियार कौन है, उनका माजी क्या है, उनकी सक्सेस स्टोरी क्या है। मुझे देखिए हम कॉर्पोरेट अमेरिका में काम करते हैं, हम सक्सेस स्टोरी के बगैर किसी आदमी को अपनी कंपनी में मुलाजमत नहीं देते, आपने सक्सेस स्टोरी दिखाई है मुझे अजहर महमूद साहब की या अपने कोच साहब की या सिलेक्टर साहब की या मैनेजमेंट टीम की मैनेजमेंट की, उसके बाद बात करें ना मुझसे।
एक और भी प्रिपरेशन है
इनको, तो जैसे हमने मैच विनर दिए इन्होंने उनको सत्यानाश कर दिया, आमिर गेंद अंदर लाता था राइट हैंडर को, जब से ये कोच बने आमिर ने गेंद अंदर लाना बंद कर दी, शाहीन शाह आफरीदी अच्छी खासी गेंद कर रहा था, जब से ये कोच कोचिंग इनके हवाले किया उसका सत्यानाश हो गया। ऑफ स्पिनर आज तक 22 करोड़ अवाम में एक ऑफ स्पिनर नहीं है आपके पास जिसने दुनिया को दूसरा दी दूसरा का टर्म इंट्रोड्यूस कराया, उस कौम के पास एक ऑफ स्पिनर नहीं है, शादाब हो गए हेपेटाइटिस सी का शिकार, तो आपके लाले पड़ गए कि एक स्पिनर नहीं है आपके पास। पीएसएल करा करा के आप दुनिया को बेवकूफ बना रहे हैं, एक मैच विनिंग प्लेयर आपने प्रोड्यूस नहीं किया, एक पिंच हिटर आपके पास नहीं है, एक फिनिशर नहीं है, क्या बात कर रहे हैं यार, किन लोगों के हाथ में, और क्योंकि एहतसाबी अमल नहीं है, कोई पूछने वाला नहीं है कि एशिया कप क्यों हारे भाई ऑस्ट्रेलिया की सीरीज 5-0 किससे पूछ के तुमने बच्चों को भेजा था, और क्या वहां पे प्लानिंग थी, तुमने क्यों साउथ अफ्रीका में जाकर के सरफराज को वापस भेज दिया जब उसको खेल सकता था एक T20, पूछने वाला नहीं है ना, कोई पुरसाने हाल नहीं है, बिना वजह के अंदर उम्मीदें बांध लेते हैं, लेकिन मसला ये है कि पूरी कौम की शहरक क्रिकेट है और इस शहरक के साथ मजाक और खिलवाड़ किया जा रहा है, और हम और आप जो है ना जितना ही अपनी तरफ से सोशल मीडिया पे मीडिया में जाकर के बात करें इनके कानों पे जो नहीं रहेंगी।
बज़ाहिर हमें ये बताया गया कि जी ऑस्ट्रेलिया के खिलाफ भी हम तो टेस्ट एंड ट्रायल में थे और एक वर्ल्ड कप से पहले, लेकिन ये वर्ल्ड कप से पहले अहम मैचेस हैं, इंग्लैंड के खिलाफ एक तो मैच बारिश की नज़र हो गया, यानी इंग्लैंड से भी क्लीन स्वीप, ऑस्ट्रेलिया से भी क्लीन स्वीप, और फिर आपका मोराल जो है वो आप कहते हैं कि वो बड़ा हाई है, कैसे हाई होगा पिछले 10 मैचेस में से अगर आपने एक भी नहीं जीता, ये गलबन 13 मैचेस में से एक मैच में नहीं जीता पाकिस्तान की टीम ने।
जी बिल्कुल सही कह रहे हैं आप भाई साहब, ये जो आपने रोटेशन पॉलिसी इख्तियार की ये 4 साल पहले करनी थी, ये नन्हे नहीं है, ये अपने जमाने के बकौल इनके के लेजेंड्स हैं, इनको पता है कि क्या होता है, वर्ल्ड कप से 2 महीने पहले आप रोटेशन कर रहे हो भाई, 4 साल रोटेशन की जाती है, लड़के बेंच स्ट्रेंथ बनाई जाती है, इंडिया को देखो ना जो टीम ग्राउंड में उतरती है उससे अच्छी टीम बेंच पे बैठी हुई है, इंग्लैंड को देखें इस वक्त वो परेशान बैठे कि लियन प्लंकेट को लें या टॉम करन को लें, हमारे पास तो ये भाई कोई अच्छी गेंद करे उसको ले लो, चाहे वो हैदराबाद से खेल रहा हो चाहे शक्कर से खेल रहा हो भाई, मसला यही है कि इन लोगों का विजन नहीं है और बिला वजह की बातें हैं, कहते साहब नहीं पूछने वाला कोई नहीं, तो जो दिल चाहे करते रहो।
जलालुद्दीन साहब आपने ये पीएसएल देखा है, PSL 4, हम तो यहाँ से बैठ के देख रहे हैं, हमें तो मोहम्मद इरफान जो सीनियर है बड़े रिदम में नजर आया, इवन इरफान जूनियर जो क्वेटा से खेल रहा है उसके पास यॉर्कर्स हैं, पेस है, वेरिएशन है, سو آپ عباس جو ہیں انہوں نے ملتان سے دو میچز کھیلے اور انگلینڈ کی وکٹس کے اوپر وہ ہمیشہ سکسیزفل رہے ہیں. سو کوئی کمبینیشن بالنگ کمبینیشن کے اندر کوئی لمبے چوڑے ایکسپیریمنٹ کرنے کی یا اس کو بیلنس میں توازن لانے کی کوئی کوشش نہیں کی گئی ہے. اب بظاہر لگ رہا ہے کہ یہ بالنگ اسکواڈ چینج ہوگا کیونکہ 23 سے پہلے پہلے تبدیلی ہو سکتی ہے. جنید خان کی پوزیشن ویک لگ رہی ہے, عامر کو ان کرنے کی خواہش ہے لیکن عامر بیمار ہونے کے باوجود ان کو ان کیا جا رہا ہے. سو کیا وہ بہتر چوائس ہوں گے یا اب بھی موقع ہے کہ عرفان یا عباس جیسے کسی بالر کو انڈکٹ کیا جائے اس ورلڈ کپ اسکواڈ میں؟
دیکھیں اس اسٹیج پہ بہت زیادہ کچھ تبدیلی ہو نہیں سکتی کیونکہ کریں گے تو مزید بلنڈر ہوگا. جو ڈاکٹر کاشی صاحب کہہ رہے ہیں اس سے میں ایگری کروں گا کہ یہاں پہ جو سلیکشن ہے وہ لابنگ بیس ہوتا ہے اور اکاؤنٹیبلٹی والا ایلیمنٹ تو بالکل ہے ہی نہیں. اور جو اب تک سیٹ اپ ہے اس سیٹ اپ میں, یعنی اگر میں کوچنگ کے حوالے سے بات کروں, وہ یہ اسٹیبلش نہیں کر پا رہا ابھی تک, آج تک نہیں اسٹیبلش ہو رہا کون سا بالر ہمارے لیے سوٹیبل ہو سکتا ہے ورلڈ کپ میں. یعنی اتنی کم اس کی اور وزڈم ہے کہ وہ اسٹیبلش کرے نا, جو بھی یہ ہمارے پاس اویلیبل ہے ان میں سے اسٹیبلش کرنا ہے تو اس کو کر کے اور فیصلہ کر کے اس کے ساتھ پلاننگ کرے جو بھی ہے. کیونکہ میں ابھی یہ جو کاشی صاحب بات کر رہے ہیں وہ تو صحیح بات اس لیے کر رہے ہیں مگر وہ بہت ساری خرابیاں بھی ہیں. اگر ہم فوری بات کریں جو ورلڈ کپ کے حوالے سے, تو ورلڈ کپ کے حوالے سے تو یہی لوگ موجود ہیں اور ان سے بہتر کرانا ہے وہ کام ہے ٹیم مینجمنٹ کا. اس میں وہ بہت ویک نظر آ رہا ہے, ان کو فیصلہ ان کے بڑے عجیب سے ہوتے ہیں اور ایک منٹ میں ہی وہ فیصلہ چینج بھی کر لیتے ہیں. تو جہاں تک عامر کی بات ہے, اب عامر کو بہت زیادہ ہائیلی ایک دم سے ریٹ کیا جانے لگا اور اس کی لابنگ بڑے پلیئر ہمارے کر رہے ہیں لائک وسیم اکرم وغیرہ, تو اس کو لایا جائے تو وہ اب آئے گا تو ضرور ٹیم میں.
صحیح,
اب یہ فیصلے ایسے ہیں کہ جو اگر پے کر جاتے تو بابا جاتے, بعد میں کوئی اکاؤنٹیبلٹی تو ہوتی نہیں. تو اب جو بھی ہوش پوش ہو گیا تو ہو گیا ہے, اب اس سے بہتر کیا کر سکتے. یہ ایک ذمہ داری ہے ابھی ٹیم مینجمنٹ کی, وہ کرے مگر وہ کیپیبل نہیں لگ رہا ہے اس چیز کو کرنے کے. تو
ایک تو ٹیم ہے اور ایک پھر آف کورس جو ٹیم کے کیپٹن ہیں ان کی کیپٹنسی میں ہے, اس کے اوپر بھی رائے لینا چاہوں گا اپنے دونوں پینلسٹ کی. ڈاکٹر کاشف آپ یہ بتائیے گا, دیکھ رہے ہیں نا کہ بڑی وہی وکٹ ہے, چھوٹا سا گراؤنڈ ہے اور وہی انگلش سائڈ ہے, وہاں پہ تو ہمیں بڑی اگریسو کیپٹنسی نظر آتی ہے. بھلے وکٹ تھوڑی سی مائنر سے بھی سیم ہے, سلپ میں فیلڈر کھڑے ہوئے ہوں, بیٹس مین کو ہمت کرنا پڑتی ہے اس کے اوپر گیند پہ جانے کے لیے کہ تھوڑی سی ایج تھوڑی سی اسنیک سلیپ میں لے جائے گی, کور لگے ہوئے. پاکستان کی فیلڈنگ ایج بھی کرتے ہیں تو وہ باؤنڈری ہوتی ہے اکارڈنگ ٹو دی فیلڈ نہیں ہے. سو یعنی بالرز کا قصور ہے یا کیپٹن بہت ڈیفینسو ہیں, بالر نہیں اس فیلڈ کو فالو کر پا رہے, بالر نہیں اس کے مطابق یا کیپٹن نہیں پلیس کر پا رہا فیلڈنگ کو, اور بہت ڈیفینسو فیلڈنگ کو پروڈکٹیو ہے ان حالات کے اندر؟
جی مسئلہ یہی ہے کہ جب ٹیم مینجمنٹ جس میں کہ کپتان کوچ اور بالنگ کوچ کا کام ہوتا ہے, وہ بیٹھ کر کے ہر پلیئر کا رول ڈیفائن کرتے ہیں, کپتان کی فیڈ بیک ہوتی ہے. کپتان کہتا ہے بھائی جو دنیا کا اسٹرانگ کپتان ہوتا ہے نا اس کی فیڈ بیک لی جاتی ہے, اس کی رائے لی جاتی ہے, کیونکہ 11 کھلاڑی تو اسی کو کھلانے ہیں نا اور اسی کو جا کر کے فیلڈ میں ان کے ساتھ پرفارم کرنا ہے نا. لیکن ہمارے یہاں وہ دوسری جگہوں پہ فیصلے ہوتے ہیں, اس کی بات صرف سرفراز کے حوالے ان لڑکوں کو کر دیا جاتا ہے تو ان کو بغیر ٹیم بغیر پلان کے کہ وکٹ ٹیکر میرا کون ہے, میں بال کہاں کروں گا, مجھے وکٹ بنانی کیسے. اب دیکھیے فخر کو آج انہوں نے کیسے آؤٹ کیا, فخر کو پچھلے گیم میں کیسے آؤٹ کیا, جب اس کو چوتھے اسٹمپ پہ گیند دی جائے گی وہ اسنک کرے گا, اس کا ویک ایریا ہے, انہوں نے کام کیا ہوا. عماد وسیم آتا ہے وہ شارٹ گیند پھینکنا شروع کر دیتے ہیں, سرفراز آتا ہے وہ فلائٹ دینا شروع کر دیتے ہیں, سب ان کو پتا ہے. ہمارے یہاں کوئی ہوم ورک نہیں ہے نا, اور کیوں کرے ہوم ورک جب بغیر ہوم ورک کی تنخواہ مل رہی ہے بھائی. وہ ہوگا یہی نا کہ ورلڈ کپ میں اگر خدا نہ خاصتا اچھا نہیں کر پائے تو یہ وہاں سے اپنے اپنے گھروں کو چلے جائیں گے, پوچھنے والا کوئی ہے نہیں. ان کو ان گلیوں اور محلوں میں نہیں رہنا ہے جس میں کہ جلال صاحب کو رہنا ہے یا راشد لطیف کو رہنا ہے یا معین خان کو رہنا ہے, یہ تو اپنے اپنے گھروں میں جائیں گے غیر ملکوں میں, تو ان کو کیا فکر ہے یار. اور جہاں تک عامر کا سوال ہے اسد بھائی, عامر سے طے یہ ہوا تھا ورلڈ کپ اسکواڈ اناؤنس کرتے ہوئے پچھلے مہینے کہ 5 ون ڈیز کھلائے جائیں گے اور اگر پرفارم کیا تب ہم اس کو ٹیم میں لیں گے, لیکن وہ تو بیمار ہو گیا, اب وہ تو وہ والا ڈائس تو ختم ہو گیا آپ کا. تو پھر کس بنیاد پہ لے رہے ہیں آپ؟ آپ نے صحیح کہا, عرفان کی بات کی آپ نے, عرفان جونیئر کی بات کی آپ, عمر یامین کی بات کرتے ہیں آپ, ان لڑکوں کو لائیے آپ, ریاض کی بات کریں آپ, ان لڑکوں کو لاتے آپ سوچتے. لیکن چونکہ میڈیا ان کا نام لے رہا ہے تو پھر سلیکٹرز کے لیے یہ بالکل ایک انا کا مسئلہ بن جاتا ہے کہ تم کون ہوتے ہو میاں ہمیں بتانے والے, ہم ہے نا 120 ٹیسٹ میچ کھیل کے بیٹھے, ہم لیجنڈ ہیں. ارے یار بس کر دو نا یہ جاگیرداری, اس کی وجہ سے آج ہم پریشان ہیں.
صحیح جلال الدین صاحب, ایک جو ویریشن ظاہر انضمام الحق نے جو بریفنگ بھی دی چیف سلیکٹر نے، وہ یہ کہتے ہیں کہ ہم نے تو بڑی کوشش کی ہے کہ اگر میڈیم پیسرز ہیں، سیمرز ہیں، تو اس کے ساتھ ایک پیسر بھی جائے، سپیڈ سٹر بھی جائے اور سرپرائز ہوگا. سو سنائن ایک سرپرائز فیکٹر ہے، مار ان کو پڑی، اگرچہ انہوں نے وکٹس لی ہیں ویسے، لیکن کافی ایکسپینسو جا رہے ہیں سنائن پہ.
دیکھیں ایک آدھ آپ ضرور اس طرح آؤٹ آف باکس جا کے کرتے ہیں، ایک آدھ گیمبل کرتے ہیں، وہ سب تک تو بالکل صحیح ہے. اور سنائن ظاہر ہے کہ اسٹریک بالر ہیں، اور ان کا اگر ان کو لیا گیا ہے تو کوئی برائی نہیں ہے، کیونکہ آپ نے خود بھی دیکھا کہ باقی آپ کے پاس بالر ایک جیسے ہی ہیں. اس لحاظ سے بھی ان کی جگہ ٹیم میں بنتی ہے اور ایک سرپرائز ایلیمنٹ ہو سکتے ہیں. اور آج جو پچیز ہیں، میں نے سمجھا کہ اس طرح کی بالکل رائٹ قسم کی پچیز آئیں گی ورلڈ کپ میں، بھی کہیں نہ کہیں آپشن ملے گا بالر کو بھی، ہیلپ ملے گی کسی نہ کسی اسٹیج پہ. تو یہ ایسے ڈسیزن ایک آدھ لینے ہوتے ہیں ٹیم کو، مگر اس کے پیچھے گراؤنڈز ہونے چاہیے، بیسس ہونے چاہیے. ڈسیزن میکنگ اسی بیس پہ کی جاتی ہے، آپ کے پاس گیم کی نالج ہو اور پھر آپ جس چیز کو کر رہے ہیں اس کو ڈیفائن کر سکے آپ کے یہ کیوں کیا ہے. تو اس طرح کی اگر آپ کی ڈسیزن میکنگ ہو جو بس لے لیا اور بس نکال دیا، تو وہ چیز اس پروفیشنل لیول پہ نہیں چلتی. میں سمجھتا ہوں کہ اگر سین کے حد تک کوئی برا فیصلہ نہیں تھا، اچھا فیصلہ ہے اور اس کو یوٹیلائز کرنا آنا چاہیے.
بہت شکریہ، بالکل پروگرام کا وقت ختم ہو جاتا ہے.
ظاہر ہے کہ ہمارے یہاں ہم سے زیادہ اسکلڈ ہیں انگلینڈ پلیئر.
بہت شکریہ آپ کا
جلال
الدین صاحب، آپ نے جوائن کیا. ڈاکٹر کاشف آپ کے بھی ہم ممنون ہیں. پروڈیوسر تین شہناز نفیس اور یاسمین جلیل، ایڈیٹر بیجا جلانی، اس شو کی اسد حسن کو اجازت دیجیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.